Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 102.7 MHz. बजार क्षेत्र व्यवस्थित गर्ने अभियानमा अवरोध गर्नेलाई कारवाही गर्ने वीरेन्द्रनगर नगरपालिकाको चेतावनी, भौतिक पूर्वाधार मन्त्रालयमा आवश्यक कर्मचारी नहुँदा काम गर्न समस्या,
नेपालगञ्ज उपमहानगरपालिकाले चालू आर्थिक वर्षको माघ मसान्तसम्म 5,71,00,000 रुपियाँ राजस्व सङ्कलन गर्यो,
राष्ट्रपतिद्वारा मनोनित 3 राष्ट्रिय सभा सदस्यको शपथ सर्वोच्च अदालतले रोक्यो, फागुन 20 शपथ नगराउन अन्तरिम आदेश,
र प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि एपिएफको पोल्टामा पूर्वाञ्चल उपविजेतामै सीमित। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु र मधुबनको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले बजार क्षेत्र व्यवस्थित गर्नका लागि गरेको आग्रहलाई अटेर गर्नेहरूमाथि कारवाहीको अभियान थालेको छ। कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर बजारमा अव्यवस्थित फोहोर भएको भन्दै नगरपालिकाले हिजोदेखि बजार अनुगमनलाई तीव्रता दिने जनाएको छ। केही दिन अघि नगरपालिकाका जनप्रतिनिधिले अव्यवस्थित ढङ्गले राखिएका फुटपाथ व्यापार हटाउन आग्रह गर्दा पनि व्यापारीहरूले नटेरेपछि नगरपालिकाले हिजोदेखि आफै व्यवस्थित बजारका लागि कडा रूपले प्रस्तुत हुन लागेको हो। बजार एवं सहर व्यवस्थापन अभियान 2074 अन्तर्गत नगरपालिकाले थालेको अभियान कार्यान्वयनका लागि पटक पटक सूचना नै जारी गरी आग्रह गर्दा पनि अटेर गरेपछि नगरपालिकाले फुटपाथ सामग्री तथा छाडा पशु चौपाई नियन्त्रणमा लिएको हो। हिजो पहिलो दिन वीरेन्द्रनगरको मंगलगढी चोकदेखि गणेश चोकसम्मको क्षेत्रमा नगरपालिकाले तोकेको क्षेत्रभन्दा बाहिर राखिएका 20 व्यापारीको सामान पनि जफत गरिएको नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले बताउनुभयो। यस्तै जथाभावी फोहोर फाल्ने 6 सचेत पनि गराएको भन्दै बजार सरसफाइमा साथ दिन उहाँले सबैलाई आग्रह गर्नुभएको छ। नगरपालिकाले केही दिन अघि 15 फुटपाथ हटाउन आग्रह गर्दै सूचना जारी गर्दा पनि अटेर गरेपछि अब कडाईका साथ बजार अनुगमन थालिएको अधिकृत पौडेलको भनाइ छ। उहाँले जनशक्ति नै थप गरेर पनि नगरपालिकाले यो कामलाई निरन्तरता दिने बताउनु भएको छ। जफत गरिएको सामग्री लैजान चाहनेका लागि भने पहिलो पटक 500, दोस्रो पटक भने 1,000 र तेस्रो पटक भने फिर्ता नै नगरिने अधिकृत पौडेलको भनाइ छ।
बाँके बर्दियामा हिजो घर घरमा पुगेर हात्तीपाईले रोग विरुद्धको औषधि खुवाइएको छ। हिजो र अस्ति छुटेकाहरूलाई आज पनि घर घरमा गएर हात्तीपाईले विरुद्धको औषधि खुवाइने जनाइएको छ। घर दैलो कार्यक्रम गरेर औषधि खुवाउन लागि जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिमबहादुर खड्गाले बताउनुभयो। उहाँले स्वास्थ्यकर्मीहरू घर घरमै आएर औषधि खुवाउने भएकाले ढुक्कसँग औषधि सेवन गर्न आग्रह गर्नुभएको छ। घर घरमा औषधि खुवाउन गएका स्वास्थ्यकर्मीहरूले भने मधेसी तथा मुस्लिम समुदायमा गलत बुझाएका कारण औषधि खान नमानेको बताएका छन्। बाँकेमा 535,797 हात्तीपाईले रोग निवारण औषधि खुवाउने लक्ष्यका साथ 3 अभियान सुरु भएको छ। 2 मुनिका बालबालिका, गर्भवती, 7 सुत्केरी, दीर्घरोगी बाहेक सबैजनाले औषधि खानुपर्ने प्रमुख खड्गाले बताउनुभयो।
अछामको रामा रोशन 3 मुजा बगरमा ट्र्याक्टर दुर्घटना हुँदा 2 घटनास्थलमा मृत्यु भएको छ भने 2 घाइते भएका छन्। से एक त 31-48 नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा रामारोशन 7 34 नरु भण्डारी र 6 कलसी साउदको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। अछाम प्रहरी प्रमुख दधिराम नेउपानेले ट्र्याक्टर चालक कैलालीका 40 कालीचरण चौधरी र रामारोशन 5 40 डम्बर बटालाको उपचार भइरहेको बताउनु भएको छ।
प्रदेशको नाम र राजधानी तोक्न अरू सबै प्रदेशलाई उसिनेको छ नम्बर प्रदेश कर्णाली प्रदेश भएको छ भने सुर्खेतको वीरेन्द्रनगर राजधानी बनेको छ। भौगोलिक रूपमा सबैभन्दा ठूलो र जनसङ्ख्यामा सबैभन्दा थोरै रहेको यो प्रदेशको नाम र राजधानी तोक्न जस्तै विकास र समृद्धिका काम पनि अरू प्रदेशभन्दा खर उत्रिन अपरिहार्य जस्तै बनेको छ। प्राकृतिक स्रोत साधनले धनी भए पनि विकासमा पछाडि र गरिबीमा अगाडि रहेको यो प्रदेशको विकास र समृद्धि अब कुरामा होइन काममा देखिन जरुरी छ। यसै सन्दर्भमा हाम्रा साथी विश्वबन्धु रोकाईले प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खड्गबहादुर खत्रीलाई प्रदेशको विकास र समृद्धिका लागि तपाईँले के कुरालाई प्राथमिकता दिनुभएको छ भनी सोध्नु भएको छ।
यस क्षेत्रमा विकट ठाउँ भएको, यो ठाउँमा भूगोलले पनि विकटता ल्याएको, यो कारणले गर्दाखेरि यस क्षेत्रमा विकास निर्माण नभएको अवस्था भए हुनाले यो पछौटेपनलाई विकास निर्माण गर्न राज्यले पहिलो प्राथमिकता दिनुपर्छ।
प्रदेश नम्बर 6 को भौतिक पूर्वाधार विकास मन्त्री, सुर्खेतमा सर्वप्रथम तपाईँ के काम गर्नुहुन्छ?
जुन मलाई यस क्षेत्रको काम गर्न, विकट क्षेत्र छ, यस क्षेत्रलाई चाहिँ प्रभावकारी बनाउन, विकास गराउन, यसका दुःख सुख, यसका पीडाहरू यो नेतृत्वले गर्ने जुन जिम्मेवारी अभिभारमा माथि आएको छ। विकट क्षेत्रमा सुगम क्षेत्र सुर्खेत भए पनि यो विशेष क्षेत्र घोषणा गर्नुपर्ने, मैले एउटा सदनमा आफ्नो कुरा राख्ने एउटा प्रतिबद्धता मैले जुन राखेको छु त्यसलाई मैले पुरा गर्ने एउटा वाचा दिन चाहन्छु र आउँदा दिनमा त्यसलाई चाहिँ प्रभावकारी बनाउन सदनमा पुरा राख्ने मन्त्रीजीहरूलाई पनि अनुरोध गर्ने।
मन्त्रीको पद बहालीसँगै भौतिक पूर्वाधार विकास मन्त्रालयबाट कुनै काम सुरु गर्नुभयो त?
भौतिक पूर्वाधार मन्त्रालय मैले जिम्मा लिँदा सम्हाल्दा संघीय सरकारले तोकेको सचिव नै सम्बन्धित मन्त्रालयमा फोन गर्दा फोन नउठेको अवस्था छ। तोकिएका कर्मचारीहरू समयभित्र नआउँदा कामकाज गर्न ठप्प भएको अवस्था छ। कामको जिम्मेवारी कुनै नहुँदा अलमल परेको अवस्था छ।
निरन्तर रूपमा मन्त्रालयबाट काम सुरु गर्न त्यसो भए के भइदिएको भए सहज हुन्थ्यो त?
सरकारले क्षेत्र अधिकार तोक्ने र विकास बजेटलाई पठाउने र तोकिएका कर्मचारी समयभित्र आउने अवस्था सिर्जना भयो भने यस क्षेत्रको विकास निर्माण हुन सक्छ, हामी सुरुवात गर्न सक्छौँ।
सबैभन्दा पहिले विकास निर्माणको कार्यलाई अगाडि बढाउन कुनै 2-3 आगामी योजनाहरू भन्नुपर्दा के भन्नुहुन्छ?
राजधानीदेखि प्रत्येक जिल्ला सडक सञ्जाल निर्माण गर्ने, सुर्खेतको छिन्चु घाडीबन मालारानी सडक, गङ्गटे मटेला जुम्ला सडक, धुलाबिड भेडाबाडी दाङ सडक निर्माण गर्ने। त्यस्तै खानेपानीका समस्या छ, मान्छेहरू खानेपानी पाइरहेको अवस्था छैन, सिँचाइको अवस्था त्यस्तै छ, प्रत्येक जिल्लामा चाहिँ नपुगेको अवस्था छ। यो क्षेत्रका सिँचाइ सञ्जाल, सडक सञ्जाल, खानेपानीका त्यस्ता कुराहरूलाई प्राथमिकता दिने, उत्तर दक्षिण बाटाहरू बनाउने, राजधानीसँग चाहिँ हामीले बाटाहरू जोड्ने, प्रत्येक सदरमुकामसँग प्रत्येक गाउँमा बाटाघाटा बनाउने, उत्तर चिनसँग जोड्ने नाका खोल्न हामीले जरुरी छ। त्यसैले पहिलो प्राथमिकता सडक सञ्जाल तयार गरी हामीले बाटा निर्माण गर्ने, सडक निर्माण गर्ने हाम्रो सोच छ।
उहाँ हुनुहुन्थ्यो भौतिक पूर्वाधार विकास मन्त्री खड्गबहादुर खत्री, भेरी खबरसँग कुराकानी गर्दै। हामीसँग छिमेक सरिफेरसँगै राष्ट्रिय खबरहरू बाँकी नै छन्, अहिलेलाई भने विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन चुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यथिन्जेल हामीले बजार क्षेत्र व्यवस्थित गर्ने अभियानमा अवरोध गर्नेलाई कारवाही गर्ने वीरेन्द्रनगर नगरपालिकाको चेतावनी, भौतिक पूर्वाधार मन्त्रालयमा आवश्यक कर्मचारी नहुँदा काम गर्न समस्या लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष 74-75 माघ मसान्तसम्म 5,71,95,000 रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ। यस अवधिमा गत वर्षभन्दा 73,75,480 रुपियाँ बढी राजस्व सङ्कलन भएको हो। राजस्व शाखाका अनुसार माघ मसान्तसम्म नक्सा पास दस्तुरबाट 1,28,47,303 रुपियाँ राजस्व सङ्कलन गरिएको हो। गत वर्ष यस अवधिमा 1,47,52,625 रुपियाँ राजस्व सङ्कलन भएको थियो। गत वर्ष 12 राजस्व सङ्कलन को लक्ष्य रहेकोमा चालु आर्थिक वर्षकमै उपमहानगरपालिकाले 16 राजस्व लक्ष्य रहेको राजस्व शाखाका प्रमुख भूपति खत्रीले बताउनुभयो। उपमहानगरपालिकाले सहरी योजना तथा भवन निर्माण मापदण्ड 2074 मस्यौदा अन्तिम चरणमा पुर्याएको प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले बताउनुभयो।
मानव बेचबिखन विरुद्ध देशव्यापी रूपमा चेतना फैलाउने उद्देश्य सहित मेची महाकाली अभियान अन्तर्गत नेपालगंजमा सचेतनामूलक र्याली निकालिएको छ। माइती नेपालको 25 वार्षिक उत्सवका अवसरमा माइती नेपाल नेपालगंज र्याली निकालेको हो। स्थानीय जनप्रतिनिधि, सरकारी तथा गैर सरकारी संस्थाका पदाधिकारी, नेपाल प्रहरी लगायतको सहभागितामा बेपी चोकबाट शुरू भएको र्याली सुर्खेत रोड हुँदै धम्बोजी परिक्रमा गरेर सभामा परिणत भएको थियो। मानव बेचबिखन विरुद्ध समन्वय समिति बाँकेका संयोजक समेत रहनुभएका बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीको अध्यक्षतामा भएको सभामा सम्बोधन गर्ने वक्ताहरूले भने, खुला सिमानाका कारण मानव बेचबिखनका घटना बढ्दै गइरहेकाले त्यसलाई न्यूनीकरण गर्न राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड़ दिएका छन्। भेलामा जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, नेपालगंज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शमशेर राणा, उपमेयर उमा थापा मगर, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङ, महिला तथा बालबालिका कार्यालयका बाँकेका प्रमुख शोभा शाह लगायतको ले आफ्नो भनाइ राख्नु भएको थियो। यस्तै भेलामा माइती नेपालका बालबालिकाहरूले मानव बेचबिखन विरुद्ध विभिन्न गीत नृत्य र नाटक प्रदर्शन गरेको माइती नेपाल नेपालगंजका संयोजक केशव कोइरालाले बताउनुभयो। हामी सबैको जिम्मेवारी, मानव बेचबिखन विरुद्ध गरौँ खबरदारी भन्ने नारासहितै हिजो महाकालीको कञ्चनपुरबाट सुरु भएको अभियान मेची समूहका विभिन्न सात ठाउँमा जनचेतना सम्बन्धी कार्यक्रम गरी समापन गरिने बताइएको छ।
बर्दियाको मधुबन नगरपालिकाको कार्यालय सानोसिरीमा अपरिचित व्यक्तिले बम विस्फोट गराएका छन्। मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले नगरपालिका कार्यालय परिसरमा बम सहितको झोला फालेको केही भेरमै विस्फोट भएको स्थानीय विकास केसीले बताउनुभयो। विस्फोटबाट उपमेयर बस्ने कोठाको झ्याल र भित्तामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। बम विस्फोट कसले गराएको हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
पश्चिम नेपालको प्रमुख पर्यटकीय केन्द्र रारा ताललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि मुगुको रारामा युवाहरूको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। लियो डिस्ट्रिक्ट काउन्सिल 325B2 र नेपाल रिजन 10 अन्तर्गत चारवटा लियो क्लबहरूको आयोजनामा यही फागुन 17 गतेदेखि 19 गतेसम्म 3 दिने लियो अन्तर्राष्ट्रिय रारा युथ क्याम्प हुने जनाइएको छ।
त्रिपुरा सुन्दरी नगरपालिका वडा नम्बर 5 खदाङमा रहेको फोक्सन्दो प्राथमिक विद्यालयको छाना हावाहुरीले भत्काएको छ। हावाहुरीले विद्यालयको छाना सबै भत्काउँदा विद्यार्थीहरूलाई पठन पाठनमा थप समस्या भएको जनाइएको छ। कक्षा 1-5 रहेको विद्यालयमा 80 छात्र छात्राहरू अध्ययन गरिरहेका थिए। हावाहुरीले 6 भवनको सबै छाना उडाउँदा प्रखाल पनि भत्किने सम्भावना भएपछि विद्यालय नै बन्द गर्नु परेको हो। हाल विद्यालयमा 1 स्थानीय स्रोत व्यक्ति शिक्षक सहित 4 शिक्षकले अध्यापन गराउँदै आएका छन्। हामीसँग खेल खबरसँगै अन्य खबरहरू पनि बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक शरीफहरू लगायत केही खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। सर्वोच्च अदालतले राष्ट्रिय सभाको सदस्यका लागि राष्ट्रपतिले मनोनित गरेका 3 शपथ नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको छ। शेरबहादुर देउबा नेतृत्वको सरकारले राष्ट्रिय सभामा सिफारिस गरेका गोपाल कुमार बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीलाई मनोनित नगरी केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिस गरेका युवराज खतिवडा, रामनारायण बिडाली र विमला पौडेल राईलाई राष्ट्रपतिले राष्ट्रिय सभामा मनोनित गर्नुभएको थियो। खतिवडा, बिडाली र पौडेलको मनोनयन संविधान सम्मत नदेखेकाले तत्काल शपथ नगराउन सर्वोच्चले अन्तरिम आदेश दिएको हो। न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले तत्कालको लागि 3 शपथ नगराउन र 20 दुवै पक्षलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ। राष्ट्रिय सभाको सदस्यको लागि सरकारले गरेको सिफारिस राष्ट्रपतिले फिर्ता गर्न सक्ने प्रावधान नदेखालिएकाले खतिवडा, बिडाली र पौडेललाई शपथ नगराउन आदेश दिएको हो। शपथ रोक्न र आफूहरूलाई राष्ट्रिय सभा सदस्य बनाउन माग गर्दै गोपाल कुमार बस्नेत, कृष्ण प्रसाद पौडेल र चाँदनी जोशीले दायर गरेको रिटको सुनवाईमा सर्वोच्चले यस्तो आदेश दिएको हो।
नेपाली कंग्रेस संसदीय दलको नेता चयनका लागि 21 गते चुनाव हुने भएको छ। पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य समिति बैठकले संसदीय दलको संशोधित विधान अनुमोदन गर्दै दलको नेता चयनका लागि 3 सदस्यीय निर्वाचन समिति बनाएको छ। चिनकाजी श्रेष्ठ संयोजक रहेको समितिको सदस्यमा नवीन्द्र राज जोशी र भीष्म राज आङदाबे रहनु भएको छ। कंग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउबा र पूर्व महामन्त्री प्रकाशमान सिंहले पनि उम्मेद्वारी दिने बताउनु भएको छ। देउबा पक्षका केही नेताहरूले भने पार्टी महामन्त्री डाक्टर शशांक कोइरालालाई सर्वसम्मत रूपमा दलको नेता बनाउने लबिङ गरेका छन्। यही फागुन 20 गते संघीय संसदका प्रतिनिधिले शपथ दिने कार्यसूची तय भएकाले त्यसपछि मात्रै कंग्रेसले दलको नेता चयन प्रक्रिया अघि बढाउने शर्माको भनाइ छ। सांसदले शपथ लिएपछि संसदीय दलको नेता चयनका लागि निर्वाचन तालिका सार्वजनिक गर्ने कंग्रेसले जनाएको छ। दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउबा र नेता प्रकाशमान सिंह र महामन्त्री शशांक कोइराला समेत आकांक्षी हुनु रहनु भएको छ। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले लिखित रूपमै आफ्नो धारणा राख्दै सभापति शेरबहादुर देउबाले पार्टीलाई उठ्नै गाह्रो हुने गरी लथालिङ्ग हालतमा पुर्याएको आरोप लगाउनु भएको छ। चारपन्ना लामो लिखित अवधारणामा पौडेलले बुदागत रूपमा देउबाका गल्तीहरू उल्लेख गर्दै अब के गर्ने भनेर पनि पार्टी नेतृत्वलाई सुझाव पनि दिनुभएको छ। उहाँले महासमिति बैठक बोलाएर संघीय लोकतान्त्रिक गणतन्त्र अनुरूप विधान बनाउन र 14 महाधिवेशनमा तत्काल जान समेत सभापति देउबालाई आग्रह गर्नुभएको छ।
सत्ताधारी नेकपा एमाले र माओवादी केन्द्र मन्त्री छान्न आन्तरिक छलफलमा व्यस्त रहेका छन्। दुवै पार्टीले आन्तरिक छलफल गरी सबै मन्त्रीको टुङ्गो आज लगाउने गरी काम थालिएको जनाइएको छ। दुईवटै दलमा आकांक्षी धेरै भएपछि मन्त्री बनाउन समस्या भएको हो। एमाले 10 र माओवादीले 7 मन्त्रालय पाउने गरी यसअघि नै सहमति भइसकेको छ। यस्तै पार्टी एकता कार्यदलले 1 महिनाभित्र पार्टी एकता गर्ने गरी काम सुरु गरेको जनाएको छ।
भेरी खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। नाइजेरियाको सेनाले बोको हराम लडाकुका विरुद्धमा जारी गरेको कारवाहीका क्रममा 5 लडाकु मारिएको जनाइएको छ। देशको उत्तर पूर्वी क्षेत्रमा राज्यद्वारा आतंककारी घोषित यो सहरका विरुद्ध भएको सुरक्षा कारवाहीका क्रममा उनीहरू मारिएको अधिकारीले जनाएका छन्। उत्तर पूर्वी क्षेत्रमा पर्ने बर्नो राज्यको राजधानी मैगुङ स्थित एक स्थानमा बोको हरामका 5 लडाकु मारिएको पुष्टि सैन्य प्रवक्ता ओन्यले गरेका छन्। उनले स्वाबासी जंगल नजिकै परिसु भन्ने ठाउँमा गोली लागि उनीहरूको मृत्यु भएको पनि जानकारी दिएको समाचारमा जनाइएको छ।
भेरी खबरमा अब लागौं खेल खबरतर्फ। अखिल नेपाल फुटबल संघ एन्फाले आसन्न चुनावमा अध्यक्ष पदमा उम्मेद्वारी दिनुभएका कर्मा सिंह शेर्पाले आफ्ना एजेन्डा प्रस्तुत गर्दै परिवर्तनको पक्षधारलाई एकसूत्री हुन अपिल गर्नुभएको छ। हिजो पत्रकार सम्मेलन गरी कर्माले भ्रष्टाचार र परिवारबाट ग्रसित एन्फाको आमूल परिवर्तनको आवश्यकता औल्याउनुभयो। उहाँले एन्फा परिवर्तनका लागि 3 एजेन्डा प्रस्तुत गर्नुभएको छ। आर्थिक पारदर्शिताका साथै विधान अनुसार एन्फाको कार्यक्रम सञ्चालन गर्ने बताउनु भएको छ। यस्तै मुलुकमा फुटबलको ग्रास रुटदेखि नै विकास गर्ने लक्ष्य रहेको उहाँले बताउनु भएको छ। फुटबल सङ्घ गठन भएका 45 जिल्लामा प्रति जिल्लामा कम्तीमा 2 बढीमा 10 ट्रेनिङ सेन्टर स्थापना गर्ने तथा हरेक जिल्लामा फुटबल एकाडेमी सञ्चालन गर्ने बताउनु भएको छ। कर्माले आफ्नो समूहमा चुनावमा पराजित भए पनि फुटबलबाट टाढा नहुने बताउनुभयो। चुनावमा जस्तो नतिजा आए पनि आफू स्वीकार्ने भन्दै फुटबलका लागि आफू सधैँ लागि पर्ने बताउनु भएको छ।
र कैलालीको धनगढीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि एपिएफले जितेको छ। धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको फाइनलमा पूर्वाञ्चललाई 7 पराजित गर्दै एपिएफले उपाधि आफ्नो पोल्टामा पारेको हो। टसारेर ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित 20 ओभरमा 5 गुमाउँदै मात्रै 60 बनाएको थियो। उसका लागि काजल श्रेष्ठले 18 र रोमा थापाले 12 रन बनाउनु बाहेक अन्य कसैले दोहोरो अङ्क जोड्न सकेनन्। एपिएफका लागि कसिलो बलिङ गरेका रेखा रावल, करुणा भण्डारी, स्विता राणा मगर, ऋतु कनोजिया र अञ्जली चन्दले एक एक विकेट लिनुभएको छ। जवाफमा 61 रनको लक्ष्य एपिएफले 16 ओभर 3 बलमा 3 विकेट गुमाउँदै पूरा गरेको हो। एपिएफको जितमा ज्योति पाण्डेले 22, सरिता मगरले अभिजित 15 रनको योगदान दिनुभएको छ। पूर्वाञ्चलका संगीता राई र शान्ति चौधरीले एक एक विकेट लिनुभएको भए पनि जितका लागि भने त्यो पर्याप्त हुन सकेन। विजेता एपिएफले 5 लाख र उपविजेता पूर्वाञ्चलले भने 2 लाख रुपियाँ पुरस्कार पाएका छन्।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बजार क्षेत्र व्यवस्थित गर्ने अभियानमा अवरोध गर्नेलाई कारवाही गर्ने वीरेन्द्रनगर नगरपालिकाको चेतावनी। भौतिक पूर्वाधार मन्त्रालयमा आवश्यक कर्मचारी नहुँदा काम गर्न समस्या।
नेपालगञ्ज उपमहानगरपालिकाले चालू आर्थिक वर्षको माघ मसान्तसम्म 5,71,00,000 रुपियाँ राजस्व सङ्कलन गर्यो।
राष्ट्रपतिद्वारा मनोनित 3 जना राष्ट्रिय सभा सदस्यको शपथ सर्वोच्च अदालतले रोक्यो। फागुन 20 गते शपथ नगराउन अन्तरिम आदेश।
र प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि एपिएफको पोल्टामा पूर्वाञ्चल उपविजेतामै सीमित। हवस् त, तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु र मधुबन बिदा हुन्छौँ। नमस्ते।